नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा तपाईंलाई स्वागत छ। म प्रवीण पोखरेल। आज 2079 साल जेठ महिनाको 11 गते बुधबार, ज्येष्ठ कृष्ण पक्ष दशमी तिथि, तदनुसार मे 25 तारीक सन् 2022, नेपाल सम्वत 1142। आज काठमाडौँबाट प्रकाशित सबै राष्ट्रिय दैनिकहरूले संघीय संसदमा हिजो प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रमलाई विभिन्न तरिकाले समाचार बनाएका छन्। सँगै स्थानीय तहको निर्वाचनको परिणामलाई पनि पत्र पत्रिकाले समाचार बनाएका छन्। कार्यक्रमको शुरूमा हामीले लिएका छौं नीति तथा कार्यक्रमको प्रसंग। राष्ट्रपतिबाट सरकारको नीति र कार्यक्रम प्रस्तुत, सबल अर्थतन्त्र निर्माण प्राथमिकतामा शीर्षक दिँदै गोर्खापत्रले मुख्य समाचार बनाएको छ। नेपाल सरकारले आर्थिक वर्ष 2079-80 वार्षिक नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति समक्ष मन्त्री परिषदको बैठकबाट पारित नीति तथा कार्यक्रमको प्रति प्रस्तुत गर्नुभएको थियो। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनले लोकतन्त्रलाई जगेदेखि बलियो बनाएको उल्लेख गर्नुभयो। उहाँले जनताको घर दैलोमा सेवा प्रदान गर्ने आधार स्तम्भको निर्वाचनले बहुदलीय लोकतान्त्रिक शासन प्रणालीको जगलाई अझ मजबूत बनाएको बताउनुभयो। राष्ट्रपतिले निर्वाचन सम्बन्धी एकीकृत कानून बनाइने पनि उल्लेख गर्नुभयो। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबैको संयुक्त पहलबाट उहाँले COVID-19 महामारी रोकथाम भई आर्थिक तथा सामाजिक गतिविधि प्रिय हुँदा संयुक्त पहलबाट प्रतिकूल अवस्था सामना गर्न सकिने प्रमाणित भएको पनि उल्लेख गर्नुभयो। कुल जनसंख्याको करिब 96% पहिलो र 85% पूर्ण मात्रा खोप लगाइएको र करिब 38 लाखलाई अतिरिक्त मात्रा प्रदान गरिएको पनि उहाँले बताउनुभयो। उहाँले वर्तमान सरकारले छिमेकी देशहरू तथा मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताउँदै प्रधानमन्त्रीबाट भारतको भ्रमण भएको र भारतका प्रधानमन्त्रीबाट लुम्बिनीको भ्रमण भएको तथा चीनका विदेश मन्त्रीको नेपाल भ्रमणबाट छिमेकीसँगको सम्बन्ध थप बलियो भएको उल्लेख गर्नुभयो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र चोभार सुक्खा बन्दरगाह सञ्चालनमा आएको पोखराको अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालनमा आउने, थप 638 मेगावाट विद्युत उत्पादन भएको, 35 किलोमिटर सड़क कालोपत्री भएको र मेलम्ची खाने पानी आयोजना पुनः सञ्चालन भएको राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभयो। गोर्खापत्रले छापेको खबर हो यो। गोर्खापत्रले सरकारको नीति र कार्यक्रमप्रति विभिन्न दलका नेताहरूको प्रतिक्रिया पनि छापेको छ। नीति तथा कार्यक्रम आधारभूत रूपमा ठिक छ। सरकारको नीति सत्तारूढ़ गठबन्धनमा रहेका दलको धारणा अनुसार नै आएको छ। यसले जनताको मुद्दालाई सम्बोधन गर्ने कोशिश गरेको छ। यसले राज्य र समाजका समस्यालाई अधिकतम सम्बोधन गर्ने प्रयास गरेको छ। पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भन्नुभएको छ, नीति तथा कार्यक्रम समग्रमा सकारात्मक छ। त्यसतर्फ सुधारका केही संकेत पनि देखिएका छन्। आर्थिक विकास र समृद्धिलाई केन्द्रबिन्दुमा राखेर प्राथमिकीकरण गरिएको छ। यो चुनावी वर्ष पनि भएकाले सरकारमा रहनेहरूलाई अलि पपुलिस्ट र नयाँ कुराहरू गरेको देखाउनुपर्ने बाध्यता पनि थियो। सुधारात्मक हिसाबले त ठिकै छ, तर अपर्याप्त देखिँदैन। मेरो व्यक्तिगत विचारमा भने अहिलेको स्थितिमा त्यति सामान्य सुधारले मात्र पुग्दैन। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईको प्रतिक्रिया पनि गोर्खापत्रले छापेको छ। कांग्रेस नेत्री सुजाता कोइरालाले नीति तथा कार्यक्रम सकारात्मक भएको बताउनु भएको छ। यसमा सुधारको संकेत देखिएको छ। COVID-19 का कारण रोकिएका विकास निर्माणका काम तीव्र गतिमा अगाडि बढ़ाउन गठबन्धनको यो नीति र कार्यक्रम उपयुक्त भएको उहाँले प्रतिक्रिया दिनुभएको छ। गोर्खापत्रले छापेको छ। यता कान्तिपुरले नीति बिनाका कार्यक्रम शीर्षक दिँदै अग्रपृष्ठमा समाचार बनाएको छ। सरकारले विगतका वर्षमा झैं कार्यान्वयनको स्पष्ट नीति र योजना बिना नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको संयुक्त बैठकमा करिब 2 घण्टा लगाएर 145 गुते दस्तावेज वाचन गर्नुभएको हो, जसमा कार्यक्रम नै कार्यक्रमको थुप्रो छ। कतिपय सकारात्मक कार्यक्रम पनि छन्, तर कार्यान्वयनको स्पष्ट मार्गचित्र छैन, कान्तिपुरले लेखेको छ। 2087 दिगो विकासका लक्ष्य प्राप्त गर्ने र मध्यम आय भएको मुलुक बन्ने लक्ष्य नीति र कार्यक्रममा उल्लेख छ। नेपाली उत्पादन त नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक मनाइने भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम सहित वितरणमुखी कार्यक्रमको पुनर्संरचनाको घोषणा गरिएको छ। सुकुम्बासी एवं अव्यवस्थित बसोबासीको समस्या दुई वर्षभित्रमा समाधान गरिने नीति र कार्यक्रममा उल्लेख गरिएको छ। दुई वर्षभित्र सबै स्थानीय तहमा बिजुली एक घर एक धारा दिवा खाजा कार्यक्रम कक्षा 8 पुर्याइने भएको छ। निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल 2080-81 निर्माण शुरू गरिने भएको छ। 5 वर्षभित्र पूर्व पश्चिम राजमार्गलाई कम्तीमा 4 लेनको बनाइने भएको छ। बन्द रहेका उद्योगहरू पुनः संचालन गरिने, घाटामा रहेका सार्वजनिक संस्थानको सुधार सम्भव नभए मर्जर वा खारेज गरिने नीति र कार्यक्रममा उल्लेख गरिएको छ। कान्तिपुरले छापेको छ। कृषि यातायात सूचना प्रविधिमा जोड़ दिएको नीति, उद्योगलाई प्रोत्साहन, व्यापार सहजीकरण, घर जग्गा व्यवस्थापन शीर्षक दिँदै राजधानी दैनिकले पनि नीति र कार्यक्रमको प्रसंगलाई अग्रपृष्ठमा समाचार बनाएको छ। नीति तथा कार्यक्रममा अर्को वर्ष 800 किलोमिटर सड़क बनाइने भएको छ। 250 किलोमिटर स्तर उन्नति गरिने भएको छ भने नागढुङ्गा सुरुङ मार्ग निर्माण सम्पन्न गरिने, नयाँ दुईको पूर्व तयारी पनि गरिने भएको छ। पूर्व पश्चिम विद्युतीय रेलमार्ग आयोजना विकास गरिने भएको छ। एक वर्षमा 700 मेगावाट विद्युत उत्पादन थप गर्ने, केबल कार र रोपवेको निर्माण र संचालनलाई थप प्रोत्साहित गरिने, पूर्व पश्चिम विद्युतीय रेलमार्गको विकास गर्ने, अर्को वर्ष विद्युत महसुल घट्ने, ग्यास विस्थापन गरिने, राष्ट्रिय गौरव र रणनीति बाहेकका आयोजना प्रदेशलाई हस्तान्तरण गर्ने, कर प्रणाली पुनरावलोकन हुने, आगामी आर्थिक वर्षको बजेटमा सरकारको प्राथमिकता कृषि र यातायात हुने, गोरखकाली रबर उद्योग र हेटौँडा कपड़ा उद्योग फेरि संचालनमा आउने, सरकारले एक वर्षभित्र क्रेडिट रेटिङ सम्पन्न गर्ने, घर जग्गा कारोबार विशिष्टीकृत संस्थाबाट मात्रै उद्योगको हदबन्दीमा सुधार हुने, विदेशी लगानी आकर्षित गर्ने उद्योग वाणिज्य र कम्पनी प्रशासनमा स्वचालित रूटको व्यवस्था गर्ने, हाउस पुलिङबाट शहरको पुनरुत्थान गर्ने र उपत्यकामा नयाँ शहर बनाइने, प्रधानमन्त्री उत्पादन तथा उपभोग कार्यक्रम सञ्चालन गरी भन्सार र कर छूट दिने, एक वर्षपछि निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण शुरू हुने, वातावरण संरक्षण मापदण्डलाई विकास मैत्री बनाइने लगायतका विषयलाई नीति र कार्यक्रमले समेटेको छ। नेपाली नोट नेपालमै छाप्ने तयारी गरिने भएको छ। दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा गुणस्तरीय टेलिमेडिसिन सेवा पुर्याइने, आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा विद्युतीकरण गर्ने, विराटनगर सुक्खा बन्दरगाहसम्म कार्गो रेल सञ्चालन गर्ने, नदी प्रणालीहरूमा आन्तरिक जल यातायातको सम्भाव्यता पहिचान गर्ने, वातावरण मैत्री वृहत बस परिवहन प्रणालीलाई प्रोत्साहन गरिने, सवारी चालक अनुमति पत्र सम्बन्धित पत्र सम्बन्धित प्रदेशबाटै व्यवस्था गरिने, आगामी वर्ष हुम्ला राष्ट्रिय सड़क सञ्जालमा जोड़िने, त्रिभुवन लगायत राजमार्गमा सुरुङ मार्ग तथा फ्लाइओभर सहित अण्डरपास स्थानीय सड़कमा पुल निर्माणको जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्तरण गर्ने लगायतका बुदाहरू नीति र कार्यक्रममा समावेश गरिएको छ। राजधानी दैनिकले छापेको छ। सरकारको नीति तथा कार्यक्रम अर्थतन्त्रका समस्याप्रति मौन शीर्षकमा नागरिकले प्राथमिकता दिँदै छापेको छ। उच्च आयात रोक्न प्रभावकारी कार्यक्रम ल्याउन नीति तथा कार्यक्रम असफल भएको छ। विदेशी मुद्रा भित्र्याउने ठोस कार्यक्रमको अभाव देखिएको छ भने पूर्वाधार क्षेत्रमा नयाँ कार्यक्रम छैन, नागरिकले छापेको खबर हो यो। कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख सम्भावनाको रूपमा विकास गर्ने र स्वदेशी उद्योगको विकास गरी मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्य सरकारको नीति तथा कार्यक्रमले लिएको छ। संघीय संसदको संयुक्त सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष 2079-80 सरकारी नीति तथा कार्यक्रम हिजो सार्वजनिक गर्नुभएको हो। कृषिमा यान्त्रीकरण तथा व्यवसायीकरण, प्रांगारिक मलमा अनुदान दिने, कृषकको संरक्षण गर्ने, उत्पादन खरिद गरिने, स्वदेशमै भ्याक्सिन उत्पादन गर्ने, सार्वजनिक खरिद कानून सुधार गरिने, कर प्रणालीलाई पारदर्शी र व्यवसाय मैत्री बनाइने, उत्पादनमूलक र निर्यातमूलक उद्योगलाई सस्तोमा बिजुली दिने नीति र कार्यक्रममा समावेश गरिएको छ, नागरिकले छापेको छ। नीति कार्यक्रमपछि अब स्थानीय तहको निर्वाचनको अन्तिम परिणामको प्रसंग। एमाले खुम्चियो, कांग्रेस बन्यो ठूलो दल, नागरिकले अग्रपृष्ठमा छापेको छ। वैशाख 30 गते भएको स्थानीय तहको निर्वाचनबाट प्रमुख प्रतिपक्षी एमाले खुम्चिएर दोस्रो दलमा झर्दा नेपाली कंग्रेस पहिलो राजनैतिक दल बन्ने निश्चित भएको छ। झण्डै दुई सातादेखि जारी मतगणना अन्तिम चरणमा पुगेको छ। मतगणनाको मंगलबार साँझसम्म घोषित परिणाम अनुसार कंग्रेसले 323 स्थानीय तहको प्रमुख जितेको छ। काठमाडौँ महानगरपालिका सहित 9 स्थानीय तहको मतगणना जारी रहँदा उसले 4 स्थानमा अग्रता लिएको छ। 2074 सालमा भएको स्थानीय तह निर्वाचनबाट पहिलो दल बनेको एमाले यसपटक 203 स्थानीय तहको प्रमुख जितेको छ। बाँकी केही पालिकाको जारी मतगणनामा उसले दुई ठाउँमा प्रमुखको अग्रता लिएको छ। अघिल्लो पटक काठमाडौँ पोखरा महानगरपालिका सहित स्थानीय तहको परिणाम आफ्नो पक्षमा पारेको एमाले यसपटक सबै महानगरपालिका गुमाउने अवस्थामा पुगेको छ। यसपटक मध्य प्रदेशमा आफ्नो अवस्थामा केही सुधार गरेको एमाले लामो समयदेखि उसको प्रभावमा रहेका क्षेत्र गुमाउन पुगेको छ। कांग्रेसले पनि विगतमा जितेको धनगढ़ी सहितका केही स्थानीय तह यसपटक गुमाएको छ। दार्चुला पूर्वी रूकुममा कांग्रेसले कुनै पनि स्थानीय तहको प्रमुख पदमा जित निकाल्न सकेन। एमाले पनि 9 जिल्लाका स्थानीय तहमा प्रमुख जित्न असफल भएको छ। माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा भन्दा यसपटक आफ्नो अवस्थामा केही सुधार गरेको छ। भरतपुर महानगरपालिकामा आफ्नो जितलाई निरन्तरता दिँदै उसले अहिलेसम्म 121 स्थानीय तहको प्रमुख जितेको छ। दुई दर्जन भन्दा बढ़ी जिल्लाका स्थानीय तहमा प्रमुख जित्न असफल माओवादी काठमाडौँ उपत्यकामा भने निकै कमजोर देखिएको छ। एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीले हेटौँडा उपमहानगरपालिकाको प्रमुख आफ्नो पक्षमा पारिसकेको छ भने पोखरा महानगरपालिकाको प्रमुखमा पनि जित हासिल गरेको छ। यो सँगै उसले 20 स्थानीय तहको प्रमुख जितेको छ। मधेसको शक्तिका रूपमा उदाएको जनता समाजवादी पार्टी स्थानीय तह निर्वाचनमा पहाड़मा पनि उक्लिएको छ। उसले वीरगंज महानगरपालिका सहित 30 स्थानीय तहको प्रमुख जितेको छ। एक स्थानीय तहको प्रमुखमा उसले अग्रता लिएको छ। एमाले खुम्च्यो, कंग्रेस बन्यो ठूलो दल, नागरिकले छापेको छ। रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
श्रम ऐन 2074 पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
विज्ञापन र सन्देशपछि कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा छापिएका अन्य बाँकी प्रसंगहरू। पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुन्छ, मन्त्री बढ़ु, नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ यो खबर। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिने विषयमा चाँडै निर्णय गरिने बताउनु भएको छ। पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै मंगलबार सरकार आबद्ध नेपाल विद्यार्थी संघ, अनिराशबीउ क्रान्तिकारी लगायतका 15 विद्यार्थी संगठनले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री बडुले उक्त जानकारी दिनुभएको हो। विद्यार्थी संगठनले बुधबारभित्र मूल्य वृद्धि फिर्ता गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन्। बडुले मूल्य वृद्धिको विषयमा चाँडै निर्णय गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थी संगठनलाई आन्दोलन नगर्न आग्रह गर्नुभएको थियो। अनिराशो बिउकी अध्यक्ष सुनिता बरालले मन्त्री बडुले विद्यार्थीलाई ग्यासमा सहुलियत दिने र पेट्रोलियम पदार्थमा कर फिर्ता लिने विषयमा चाँडै नै सरकारले निर्णय गर्ने बताउनु भएको जानकारी दिनुभयो। विद्यार्थी संगठनले मन्त्रालय र संयुक्त विद्यार्थी संगठन बीच विगतमा भएको सहमति कार्यान्वयन गरी एलपी ग्यास र मटितेलमा विद्यार्थीहरूलाई सहुलियत दिन माग गरेका छन्। विद्यार्थी संगठनले मूल्य फिर्ता नभए बुधबार नेपाल आयल निगम घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेका छन्। नेपाल आयल निगमले गत वैशाख 31 गते पेट्रोल र डिजेलमा प्रति लिटर 10 रूपियाँ र एलपी ग्यासमा प्रति सिलिण्डरमा 200 रूपियाँ मूल्य वृद्धि गरेको थियो। अघिल्लो हप्ता मूल्य वृद्धि भएपछि एलपी ग्यासको मूल्य प्रति सिलिण्डर 1800 पुगेको छ भने पेट्रोलको प्रति लिटर 180 रूपियाँ र डिजेल र मटितेलको 163 र हवाई इन्धनको प्रति लिटर 166 रूपियाँ पुगेको छ। नेपाल समाचार पत्रले छापेको छ। अब आजका पत्र पत्रिकाले छापेका सम्पादकीयहरू हेरौं। पेट्रोलियमको मूल्य अब अवरोध शीर्षकमा गोर्खापत्रले सम्पादकीय छापेको छ, पेट्रोलियम पदार्थको मूल्य वृद्धि अहिले राष्ट्रिय अर्थतन्त्रका लागि ठूलो समस्या बनेको छ। कोरोना महामारीले थलिएको अर्थतन्त्र भर्खरै केही शिथिल भई वामे शरण लाग्दा फेरि इन्धनको मूल्य वृद्धिले आर्थिक विकासका गतिविधिमा तगारो बनेर आएको छ। स्वदेशमा उत्पादन नहुने भएकाले आयातमा नै निर्भर रहनुपर्ने पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा नै अचाक्ली बढ़ेकाले नेपालले पनि त्यसको प्रभाव खेप्नु परेको यथार्थ हो। तेल उत्पादक देश रूस र युक्रेन बीचको युद्धले अहिले नेपाल मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रले पेट्रोलियम लगायत वस्तु तथा सेवाको मूल्य वृद्धिको चर्को मार खेप्नु परिरहेको छ। नेपालमा पनि त्यसको चाप परेपछि सरकार पेट्रोलियम पदार्थको मूल्य घटाउने तथा उपभोग कम गर्ने दोहोरो दबावमा परेको छ। नेपाल आयल निगमले पेट्रोलियममा केही दिनको बीचमा नै दुई पटक मूल्य वृद्धि गरेको छ। अहिले आएर एकाएक स्वचालित मूल्य दर निर्धारण गर्न पनि कठिन काम भएको छ। उपभोगमा नियन्त्रण गर्दा आर्थिक क्रियाकलापमा शिथिल हुने समस्या एकातिर छ भने अर्कोतिर कर छूटको विकल्पमा जाँदा राजस्वमा कमी आई अर्थतन्त्रमा अर्को असर पर्ने परिस्थिति पनि सृजना भएको छ। गोर्खापत्रको सम्पादकीय हो यो। दुई दिने विदाले देखाएको सार्वजनिक सेवा व्यवस्थापनको भुवाङ शीर्षकमा कान्तिपुरले सम्पादकीय छापेको छ। सरकारले विदा दिनु अघि पाँच कार्यदिन लागू गर्दा पहिले झैं सेवा कसरी चालू राख्ने, अझ उत्पादकत्व कसरी बढ़ाउने भन्ने गृह कार्य गर्नुपर्थ्यो। विद्यालयहरूमा पाठ्यक्रम, पाठ्यभार, सिकाई सम्बन्धी क्रियाकलाप निर्धारण र शैक्षिक पात्र सबैको कसरी र कहिलेसम्म तालमेल मिलाउने पहिल्यै टुंगो लगाउनु पर्ने थियो अनि त्यसपछि मात्रै दुई दिने विदाको निर्णय हुनुपर्थ्यो। अस्पतालमा पनि अहिलेको बहिरंग सेवाको चाप व्यवस्थापन र शल्यक्रियाको पालो प्रभावित नहुने गरी मात्र यसलाई लागू गर्नुपर्थ्यो। यस्तै गृह कार्य अरू सरकारी कार्यालयहरूमा पनि हुनुपर्थ्यो तर सरकारले यो सब गरिरहने लेठो उठाएन र एकै पटक दुई दिने विदा घोषणा गर्यो। अब यसबाट सबैभन्दा प्रतिकूल प्रभाव परेको अस्पतालमा भत्ता दिएर आइतबार चिकित्सक बोलाउने विकल्पमा छलफल भइरहेको छ, जसका कारण खर्च घट्ने होइन बरू बढ़नेछ। दुई दिने विदाले देखाएको सार्वजनिक सेवा व्यवस्थापनको भुवाङ कान्तिपुरको सम्पादकीय हो यो। राजस्व छली गर्नेलाई कठोर कार्यवाही राजधानी दैनिकले सम्पादकीय छापेको छ भने फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान शीर्षकमा नागरिकले सम्पादकीय छापेको छ। पर्यटकलाई स्वागत गरेर विदेशी मुद्रा आर्जन गर्ने उद्देश्य राखेको मुलुकले राजधानीकै फोहोर व्यवस्थापन गर्न नसक्ने अवस्थाले नकारात्मक प्रभाव पार्छ, अत फोहोरलाई मोहरमा बदल्न सक्ने गरी योजना बनाउन महानगरको नयाँ नेतृत्व सफल होस्। यसो भयो भने नगरको स्वच्छता मात्र कायम हुँदैन, नागरिकमा पनि सन्तोषको भाव पैदा हुन्छ। नागरिकको सम्पादकीय हो यो। कर्णप्रिय कार्यक्रम कार्यान्वयन होन शीर्षकमा नीति तथा कार्यक्रमको प्रसंगलाई अन्नपूर्ण पोस्टले सम्पादकीयमा छापेको छ भने दललाई अभिप्रेरणा शीर्षकमा नेपाल समाचार पत्रले सम्पादकीय उल्लेख गरेको छ। पत्र पत्रिकामा छापिएका सम्पादकीयपछि अब अन्य केही प्रसंगहरू। साउदीमा 169 नेपाली अलपत्र परेका छन्, यो खबर अन्नपूर्ण पोस्टको अग्रपृष्ठमा छ। रोजगारीका क्रममा साउदी अरब पुगेका 169 नेपाली अलपत्र परेका छन्। कम्पनीले तोकिए अनुसारको सेवा सुविधा नदिएपछि काम नगर्ने बताएका आधा दर्जन बढ़ी कम्पनीमा कार्यरत नेपाली अलपत्र परेका हुन्। अल हलुवा तमिज बेकरीमा 2, कोइदा इन्टोनो कन्डक्सनमा 34, अल साफीमा 13, टाइम डिमाण्डमा 50, थराग ट्रान्सफोरमा 23, युनियन जनरल कन्डक्सनमा 43 र इन्टरनेशनल सामा एण्ड मेन्टेनेन्समा 9 नेपाली अलपत्र छन्। नेपालमा मेन पावर कम्पनीले एउटा सेवा सुविधा बताएको र त्यहाँ पुग्दा अर्कै भएपछि कम्पनीसँग कामदारको विवाद शुरू भएको थियो। नेपालमा सम्बन्धित मेन पावरले हेल्परका लागि 1000 दिराम तलब र 300 बढ़ी समय काम गर्दा पाउने बताएको थियो। साथै चालकका लागि 1000 तलब र 800 दिराम बढ़ी समय काम गर्दा पाउने गरी सम्झौता गरेर मेन पावरले त्यहाँ पठाएका थिए तर कामका लागि त्यहाँ पुगेपछि कम्पनीले 800 दिराम पारिश्रमिक र 200 दिराम बढ़ी काम गरेको मात्रै पारिश्रमिक दिएको थियो। कम्पनीलाई तोकिएको पारिश्रमिक दिन माग गर्दा 7 नेपाली कामदार जेल समेत परेको पीड़ित कामदारहरूले बताएका छन्। अन्नपूर्ण पोस्टले छापेको छ। दुई प्रधानमन्त्रीले नबुझे ईपीजी प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरिएको छ, यो खबर कान्तिपुरको अग्रपृष्ठमा छ। नेपाल भारत प्रबुद्ध समूह ईपीजीको प्रतिवेदन तयार भएको 4 बित्दा पनि दुवै मुलुकका सरकारी पक्षले बुझ्ने संकेत नदेखाएपछि जनता सामू बाहिर ल्याउने तयारी भएको छ। ईपीजी नेपाल संयोजक भेगबहादुर थापाले प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई यथाशीघ्र हस्तान्तरण गर्ने र सो सम्भव नदेखिए जनसमक्ष ल्याउने तयारी हुँदै गरेको जनाउनु भएको छ। पूर्व परराष्ट्र मन्त्री तथा भारतका लागि पूर्व राजदूत समेत रहनुभएका थापाले ईपीजीका अन्य सदस्य अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, भारतका लागि पूर्व राजदूत नीलाम्बर आचार्य र पूर्व सांसद राजन भट्टराईसँग छलफल गरी सोमबार विज्ञप्ति जारी गर्नुभएको हो। यो प्रतिवेदन अनिश्चितकालसम्म संयोजकको जिम्मामा मात्रै रहिरहनु अनुपयुक्त हुने भएकाले हामी नेपाल पक्षका पूर्व समूह सदस्य बीच भएको अनौपचारिक सल्लाह बमोजिम यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीज्यूहरूलाई यथाशीघ्र हस्तान्तरण गर्ने र सो सम्भव नदेखिए जनसमक्ष ल्याउने तयारी हुँदै गरेको बेहोरा सबैको जानकारीका निम्ति अनुरोध छ। संयोजक थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, दुई मुलुक बीचका विविध विषयमा छलफल गरेर सम्बोधनका लागि सुझाव दिन गठित समूहको पहिलो संयुक्त बैठक 2073 असारमा काठमाडौँमा भएको थियो। 2075 असार 15 र 16 काठमाडौँमा भएको नवौं बैठकले ईपीजी प्रतिवेदन शुरूआतमा भारतीय प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको थियो। ईपीजी प्रतिवेदन तयार भएपछि नेपाल र भारतका प्रधानमन्त्रीबीच पटक पटक भेटवार्ता पनि भइसकेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच सन् 2019 मेमा दिल्लीमा भेटवार्ता भएको थियो, तर प्रतिवेदन बुझ्ने सम्बन्धमा केही कुरा अघि बढ़ेन। प्रधानमन्त्री शेरबहादुर देउवाको गत चैतमा भएको भारत भ्रमण र भारतका प्रधानमन्त्री मोदीको यही महिनाको लुम्बिनी यात्रामा भेट हुँदा पनि ईपीजी प्रतिवेदन चर्चामा आएन। दुई प्रधानमन्त्रीले नबुझे ईपीजी प्रतिवेदन सार्वजनिक गर्ने तयारी कान्तिपुरले छापेको छ। पत्र पत्रिकामा छापिएका यिनै सामग्रीहरूसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। अब यसपछि अन्तरसंवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।